बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाउ भने तिमीलाई विधानमा के लेखेछ सोचेको त अर्कै थियो विधानमा के लेखेछ सोचेको त अर्कै थियो निभेको छु उज्यालोमा खटाउ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाउ भने तिमीलाई स्वार्थले नै घेरिएछु कि बन्धनमा परेको हुँ स्वार्थले नै घेरिएछु कि बन्धनमा परेको हुँ आत्माले नै धिकार्छ कि हटाऊ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाऊ भने तिमीलाई तिमी गर्छौ प्रेम पूजा तर म बुझपछाउँछु तिमी गर्छौ प्रेम पूजा तर म बुझपछाउँछु पापको डरले पोल्छ मलाई ठटाऊ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाऊ भने तिमीलाई जीवनभरि तिमी नै छौ बगेको छौ नसै नसा जीवनभरि तिमी नै छौ बगेको छौ नसा नसा सास फेर्नै सक्दिन म कटाऊ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ कटाऊ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाऊ भने तिमीलाई भक्तपुर सूर्यविनायक घर भई अहिले अमेरिकाको कोलोराडो रहँदै आउनुभएका भूपेन्द्र महतको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजल सुरुवातमा वाचन गरेँ भूपेन्द्र महत मैले अमेरिकाको कोलोराडो रहँदै आउनुभएको छ भने तर हालसालै भर्खरै अमेरिकाबाट नेपाल आउनुभएर अब नेपालको बसाइ पनि लगभग सकिने चरणमा हुनुहुन्छ उहाँको यो गजल सँगसँगै मैले उहाँलाई पनि आजको कार्यक्रममा ल्याएको छु र उहाँका अरू गजलहरू पनि सुन्छौँ र उहाँको बारेमा कुराकानी पनि गर्छौँ साथै जानकारी गराउँ यो सुरुवातमा मैले जुन गजल वाचन गरेँ त्यो गायनमा पनि छ तपाईँले सुन्नुभएको पनि होला दीपक जङ्गमको सङ्गीतमा अजर जङ्गमको स्वरको यो गजल भूपेन्द्र महतले लेख्नुभएको गजल हो। भूपेन्द्रजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद अच्युतजी तपाईँको यो लोकप्रिय कार्यक्रम र लोकप्रिय रेडियोमा मलाई स्थान दिनु हो यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
कति भयो अमेरिका बस्न थाल्नुभएको?
15 वर्ष लगभग सक्यो भनौँ न 15 वर्ष बिताएँ मैले।
अनि गजल उतैबाट लेख्न सिक्नुभयो कि यहीँबाट लेख्नुहुन्थ्यो?
मैले खास गजल उतै लेख्न सिकेको हो। यहाँ हुँदा मलाई गजल भनेको अलिकति अलापेर अलिकति राग शैलीमा गायो भने गजल भन्ने सोच बोकेर गएको थिएँ। उतै गएर विभिन्न सामाजिक सञ्जालहरू यो साझा .com मा पछि समय व्यतीत गर्दाखेरि सो अध्ययनको क्रममा चाहिँ मैले गजलका संरचनाका पाटाहरू बुझ्दै गएँ। एकदम अनि त्यसपछि अनि गजलमा यसो कलम चलाउन थालेको।
कति भयो त गजल लेख्न थाल्नुभएको?
दशकको हाराहारी भयो भन्छु, करिब करिब
एक दशक 10 वर्ष जस्तो भयो होइन। हामी सुरुवात गरौँ तपाईँको गजल वाचनबाटै। कुनै एउटा गजल तपाईँले वाचन गरेर सुनाउनुहोस्, त्यसपछि अनि गजलका कुरा गर्दै तपाईँको अरू वाचनहरू पनि सुन्दै सुन्दै जान्छौँ हामी।
हजुर, म एउटा गजल वाचन गर्न चाहन्छु। तिमी बिनाको जिन्दगी अब बाँच्नुको के अर्थ भर, ढले ढलोस् यो लास मेरो साँच्नुको के अर्थ भर, तिमी बिनाको जिन्दगी अब बाँच्नुको के अर्थ भर, ढले ढलोस् यो लास मेरो साँच्नुको के अर्थ भर, न छ सरगम सुरमा न छ लय न छ ताल लय जीवनको बेसुरको राग अलाप्दै नाच्नुको के अर्थ भर, तिमी बिनाको जिन्दगी अब बाँच्नुको के अर्थ भर, हिरामा टलक हुन्छ जलप हुन सक्ला काँचमा एकै देख्यौ काँच र हिजा हिरा दाँच्नुको के अर्थ भर, तिमी बिनाको जिन्दगी अब बाँच्नुको के अर्थ भर, अतीतका केही पल नै काफी भए यादका लागि मेरो खुशी अन्तै गयो हाँस्नुको अर्थ के भयो र तिमी बिनाको जिन्दगी अब बाँच्नुको के अर्थ भयो र
कुरोको पोको कहाँबाट फुकाउँ भइरहेछ मलाई तपाईँसँग धेरै कुराहरू छन् भन्ने पनि लाग्छ तपाईँले दस वर्षमा गजलकार बन्नुभएको दस वर्ष भएछ
हजुर
त्यो अगाडि साहित्यमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन अथवा त्यसपछि अरू विधामा हुनुहुन्छ कि हुनुहुन्न
खास म स्कुल पढ्दाखेरि नै म साहित्यमा थिएँ भन्न रुचाउँछु किनभने मेरो टिचर सरदेय हाम्रो राष्ट्रकवि माधव प्रसाद घिमिरेको छोरी मन्जु अधिकारी हुनुहुन्थ्यो उहाँले हामीलाई गृह कार्य गर्ने क्रममा साहित्यको प्रशस्त अभ्यास गराउनुहुन्थ्यो त्यही अभ्यास सायद मेरो साहित्यिक लेखनको सुरुवात भन्न म चाहन्छु त्यसपछि एसएलसी सकेको लिजर समयमा चाहिँ मैले केही गद्यहरू मतलब आख्यानका कुराहरू पनि लेख्न असफल चेष्टा गरेको थिएँ त्यो बेला जस्तो गाउँमा देखाइने दसैँ तिहारको पर्वमा देखाइने नाटकहरू मैले दुईवटा मैले लेखेको नाटकहरू मञ्चन भएको थिएँ जानेर नजाँदैन मैले उपन्यास लेख्न सुरु गरेको थिएँ त्यो समयमा अब त्यो बेलामा लेखेको अहिले हास्यात पर होला अहिले नरुच्ला त्यो आफ्नो ठाउँमा छ तर लेख्न चाहिँ नि त्यसरी स्कुल लेभल स्कुलको समयदेखि नै म लेख्नमा चाहिँ नि अभ्यासरत थिएँ भन्न रुचाउँछु
त्यसपछि के कसरी अगाडि बढ्यो तपाईँले अब एसएलसी दिएपछि अलिअलि लेख्नुभयो कचाकुचु गर्नुभयो त्यसपछि पढाइ फेरि कता गयो
त्यसपछि म इन्जिनियरिङ कलेजतिर प्रवेश गरेँ मेकानिकल सब्जेक्टतिर
कति सालतिरको कुरा हो यो
सायद 43 सालतिर होला 41 सालमा मैले एसएलसी दिएँ 42-43 सालतिरको कुरा हो कलेजमा हुँदा खासै मैले त्यति कलम चलाएन केही जानेर नजिँदा नजाँदै र कविताको संरचना कोर्ने कोसिस चाहिँ गरेको थिएँ त्यसपछि सेनामा प्रवेश भयो सेनामा प्रवेश फुल स्टपै भयो
लेख्ने
काम पूर्ण विराम लागेको थियो यता कता कहिले काहीँ कसैको लागि चाहिँ लेखिदिन्थेँ आफ्नो लागि लेखेको थिएन
अनि सेनाको जागिर भएको मान्छे कसरी अमेरिका पुग्नुभयो त
अनौठो संयोग भन्नुपर्छ सायद भगवान् छ छैन त्यो त मलाई थाहा छैन लेखेको कुरा हुन्छ जस्तो म अहिले महसुस गर्छु
के लेखेर छ तपाईँको
पलायन हुनु भन्नुहुन्छ कि अथवा विदेशमा बस्नुहुन्छ
मान्छेले
धेरै पलायन शब्दहरू प्रयोग गर्नुहुन्छ तर अहिले मलाई यो पनि लाग्छ हामी अहिले यो भूगोलको रेखामा रेखाबन्दीमा छैनौँ जस्तो लाग्छ किनभने संसारको पहुँच साधनको पहुँचले गर्दा अहिले विश्व एकदम सानो भएको छ त्यसै कारण विश्वको जुनसुकै भूगोलको जुनसुकै कुनामा रहे पनि हामी एकदम नजिक छौँ त्यस कारण यो एउटा मान्छेले कोरेको रेखा मात्र जस्तो लाग्छ त्यस कारण यो पलायन शब्द पनि म आफूले चित्त नबुझ्दो शब्द हो
त्यसै तपाईँको भाग्यमा पलायन लेखेको रहेछ भनेर पहिले हेराउनु भएको थियो थिएन
थिएन
पछि त्यस्तो लाग्यो तपाईँलाई
पछि त्यस्तो लाग्यो किनभने मैले जति कुराहरू सोचेको छु सोचेको कुरा केही पनि भएको छैन मैले जे नसोचेको छु जे कुरामा मलाई मन नपरेको छ त्यही कुरामा म हिँडिरहेको छु त्यस कारण यस्तो लाग्छ
ए भनेपछि अमेरिका जान मन थिएन
मेरो सपनामा पनि थिएन डिबी पऱ्यो डिबी मैले भरेको थिएन मेरो सालो केटोले भरिदिएको रहेछ थाहा पनि थिएन डिबी पुरै थाहा भयो मनमा दिविधा थियो जाउँ नजाउँ धेरै साथीभाइ इष्टमित्र आफूभन्दा बुजुर्गहरूले अपर्च्युनिटी हो छोराछोरीको भविष्य हुन्छ देश विदेश घुमिन्छ नत्र तपाईँ त्यति उ गर्दैनस् मौका हो नछोड भन्ने कुरा
गर्नुभयो
वैचारिक द्वन्द्वमा सायद ठिकै जस्तो लाग्यो र
जानुभयो त्यसपछि अनि कति वर्ष बस्नुभयो उता अब कति भयो त बस्नु थाल्नुभएको
15 वर्ष भयो
15 वर्ष अब त लगभग त्यहाँको ग्रिन कार्डहरू सबै भइसक्यो होला तपाईँको
झनै झनै अब मनले नेपाली तनले अमेरिकन भइसकेको छ
त्यस्तो अवस्था हो
हजुर
कति हुन्छन् त्यस्तो सङ्गत मनले नेपाली तनले अमेरिकी भइसकेकाहरूको सङ्गत टन्नै छ उता
टन्नै छ हाम्रो साहित्यिक माहौल नेपाल सम्बन्धी गतिविधि प्रशस्तै हुन्छ उतातिर हामी अन्तिम महिनाको आइतबार साहित्यिक श्रृङ्खलाको आयोजना गर्छौँ प्रत्येक आइतबार त्यो नियमित हुन्छ हाम्रो त्यसमा हामी सुन्ने र सुनाउने क्रमलाई जारी राख्छौँ
कहिलेकाहीँ दोहोरी चलिरहन्छ नि नेपालमा बस्नेहरूले नेपाललाई बढी माया गर्ने कि प्रवासमा बस्नेहरूले नेपाललाई बढी माया गर्ने भन्ने त्यो विवादमा कहिलेकाहीँ तपाईँ पनि मुछिनु भएको
छैन म प्रयोजक मतलब पर बसेर हेरिरहन्छु मनमा नेपाल छ भने जहाँ बसे पनि केही फरक पर्दैन भन्नेको लागि जे भने नि हुन्छ यो भन्ने मान्छेहरू पनि अपर्च्युनिटी पायो भने जाने क्रम मैले देखिरहेको छु नपाउँदा आरोप लाउने पाएपछि
हाम्रो नेपालीहरूको विडम्बना त्यो आवश्यकता नै पनि त्यस्तो छ होइन
सायद त्यो हुन सक्छ मलाई त्यस्तो महसुस हुन्छ कहिलेकाहीँ त्यस्तो मैले देखेको पनि छु भएको पनि छु त्यस कारण
हुन्छ भूपेन्द्रजी, म कुराकानीलाई फेरि अगाडि बढाउँला, एउटा गजल फेरि सुनिहाल्न मन लाग्यो तपाईँको, कुन कुन
एउटा म हाम्रो मानवीय तपाईँले भनेकै अहिले जुन सन्दर्भ हो त्यही सन्दर्भलाई करिब करिब सुट हुने खालको मान्छेको नेचरलाई मैले एकचोटि प्रस्तुत गर्न खोजेँ। मान्छेले खोज्छ मान्छे नै साथी, मान्छे नै हुन्छ विश्वास घाती, आँसुमा लुकाई मनको मैलो, जान्दछ भन्न सबैको जाति, पर्यो कि टेक्छ मान्छेकै छाती, निमोटी हाँस्छ मान्छेकै घाँटी, स्वार्थभित्र पसेची मान्छे, नहेर्छ तल नदेख्छ माथि, दिनमा साधु मातिन्छ राति, परे राख्छ इमान थाती, कसरी चिन्ने यो भिडमा, मान्छे नै हुन्छ खुरापाती, मान्छेले खोज्छ मान्छे नै साथी, मान्छे नै हुन्छ विश्वास घाती, आँसोमा लुकाई मनको मैलो, जान्दछ बन्न सबैको जाति। मैले मान्छेको एउटा नेचरलाई पोख्ने कोसिस गरेँ।
भूपेन्द्र महत हामीसँग हुनुहुन्छ, गजलकार भूपेन्द्र महत। उहाँको घर भक्तपुर सूर्य विनायक, अहिले उहाँ अमेरिकाको कोलोराडोमा रहँदै हुनुहुन्छ। अब त अमेरिकी नागरिक भूपेन्द्र महत भन्ने पनि हुने भयो, उहाँले नै छर्लङ्गसँग भनिसक्नु भयो 15 वर्ष। त्योभन्दा अगाडि नेपालमा आर्मीमा हुनुहुन्थ्यो, आर्मीको कुन पोस्टमा पुगेपछि अनि छोड्नु भयो तपाईँले?
सहसेनानी यानि कि क्याप्टेनसम्म म पुगेको थिएँ,
तर तपाईँले सोचे जस्तो भएन, समयले तपाईँलाई अर्को बाटो लिएर गयो।
हजुर,
तपाईँपछि गजल मात्रै लेख्न सिक्नुभयो कि अरू विधाहरू पनि, कविता केही?
खास त म कविता पनि लेख्छु, लेख्नेकै लागि लेख्छु जस्तो लाग्छ। मेरो कविता त्यति स्तरीय होला नहोला, लेख्न छु, तर तपाईँको कार्यक्रममा एकल कविता वाचन हुन्छ, सुन्छु, कति स्रष्टाहरूको कविता सुनेर मेरो कविता कविता होइन जस्तो लाग्छ अनेस्टली। तर कोही कोहीको चाहिँ हेर्दा यति त मैले लेख्छु भन्ने पनि हुन्छ
लाग्छ है, होइन? हामीले त्यो भर्खर सिक्दै गरेदेखि वरिष्ठ सम्मानलाई स्थान दिन्छौँ सबैलाई चाहनुहोस्
त्यो हिसाबले। अनि अब त्यसपछि मैले मेन चाहिँ म गीत र गजल बढी लेख्छु।
तपाईँको अलिक गायनमा पनि बढी आइरहेको छ है?
हजुर,
जस्तो यो मैले सुरुमा वाचन गरेको त यो पपुलरै पनि भइहाल्यो अझ, त्यो बाहेक पनि कतिवटा गायनमा आए?
करिब करिब मेरो 30+ नै अहिले रेकर्डेड छन् र आउने क्रम पनि जारी छ। अहिले मेरो मनोभाव भन्ने दिपेश किशोर भट्टराईसँगै एउटा गायनमा एल्बम निस्किएको छ, त्यसमा पनि एउटा गीत र 3 गजल छ, र पहिला पनि गर्दा 8 छ, 7 जति गजल छ त्यसमा।
अब भनौँ न, स्कुल पढ्दाखेरि माधव घिमिरे हाम्रो राष्ट्रकविको छोरीले चाहिँ पढाउनु भयो तपाईँलाई, साहित्यको ग्लिम्स दिमागमा राखिदिनु भयो। त्यसपछि एसएलसीदेखि अलिक कचाकुचुक कोरकार गर्दै हुनुहुन्थ्यो, इन्जिनियरिङ पढ्न थाल्नुभयो, त्यसपछि आर्मीमा जानुभयो, क्याप्टेनसम्म हुँदासम्म तपाईँले साहित्य सायद बिर्सिनु भयो, लेखन भएन, अनि अमेरिका गइसकेपछि चाहिँ तपाईँलाई फेरि लेख्नलाई प्र्याक्टिस हुन थाल्यो र लेख्ने गर्न थाल्नुभयो, होइन? र अनि अब बिस्तार बिस्तार तपाईँ गायनमा, गायनका गजलहरूमा अथवा गीतहरूमा तपाईँका शब्दहरू आउन थालेका छन् र त्यो नसामा आजकल रमाउनुहुन्छ।
हजुर, आफ्नो सिर्जना सङ्गीतमा भरेर आउँदा र अझ त्यसलाई दर्शक श्रोताहरूले मलाई दिँदाखेरि एक किसिमको ऊर्जा आउँदो रहेछ, ऊर्जा मलाई आइरहेको छ।
अर्को गजल एउटा सुनाउनुहोस् त भूपेन्द्रजी।
अब एउटा गजल मैले फेरि प्रस्तुत गर्ने अनुमति मागेँ। तिम्रो खुसी इच्छा तिम्रै, अर्काको करले हुन्छ के, नदी आफ्नै गतिमा बग्छ अरूको रहरले हुन्छ के, मनको सुन्नु मनले गुन्नु मनमै हुन्छ सारा कुरा, आफ्नै मन मान्दैन भने अरूको भरले हुन्छ के, नदी आफ्नै गतिमा बग्छ अरूको रहरले हुन्छ के, जिन्दगीको ओत सद्भावको छारीमा भेटिन्छ, मनको छाना छैन भने आस्थाको खरले हुन्छ के, तिम्रो नदी आफ्नै गतिमा बग्छ अरूको रहरले हुन्छ के, मल होस् या झुप्रो खुसी अटाउँदैन भने मुटु राख्नु कहाँ फेरि, त्यस्ता घरले हुन्छ के, नदी आफ्नै गतिमा बग्छ अरूको रहरले हुन्छ के, मन र पन मिलेपछि आफ्नोपनले भेरेपछि सबै कुरा जायज हुन्छ अरूको डरले हुन्छ के, नदी आफ्नै गतिमा बग्छ अरूको रहरले हुन्छ के, तिम्रै इच्छा खुसी तिम्रै अर्काको करले हुन्छ के।
कोलोराडोमा हरेक आइतबार चाहिँ तपाईँहरू बस्ने ठाउँ नजिकै कार्यक्रम हुन्छ साहित्यिक भन्ने,
हरेक महिनाको अन्तिम आइतबार,
अन्तिम आइतबार हो,
महिनाको एकचोटि,
महिनाको एकचोटि चाहिँ तपाईँहरू गर्नुहुन्छ। को को अब हामीले नाम सुनेका कविहरू?
थुप्रै थुप्रै स्रष्टाहरूको जमघट हुन्छ, कहिले बाक्लो उपस्थिति हुन्छ, कहिले काहीँ अब त्यस्तै कारणले कहिलेकाहीँ पात लिन पनि सक्छ तर ओभरहरूमा बाक्लै उपस्थिति हुन्छ केही नभए हामी 40-50 जनाको हारारीमा चाहिँ नै प्रायः जस्तो हुन्छौँ
त्यस किसिमको कार्यक्रमले चाहिँ तपाईँहरूमा निखार ल्याउनलाई सहयोग गरेको हुन्छ
सायद लेख्नलाई ऊर्जा दिने भयो म के सुनाऊ भन्ने दायित्व थपिने भयो लेख्ने कर लाग्यो त्यसले एक किसिमको त्यसले योगदान त दियो भन्न म रुचाउँछु हामी कहाँ अहिले त यहीँ हुनुहुन्छ सरदे कथाकार वरिष्ठ गजलकार जी भने पनि मनु बाजा कि सर हामीसँग हुनुहुन्छ
नजिकै हो
हाम्रो हाम्रो नजिकै हो उहाँ हुनुहुन्थ्यो अहिले नेपालमा हुनुहुन्छ प्रभाचार्य भयो हाम्रो विजयराज शर्मा हुनुहुन्छ हिरण्य भोजपुरे सर हुनुहुन्छ थुप्रै संस्था पुराना गरे हाम्रो अन्तर्राष्ट्रिय साथी समाजका अध्यक्ष पदम विश्वकर्मा ज्ञानेन्द्र खदाल थुप्रै संस्थाहरू हुनुहुन्छ मैले यहाँ सबैको नाम उता छुट्याएँ भने
सम्झिँदैन सबैको ठिकै हो नेपाल आउँदाखेरि चाहिँ तपाईँ साहित्य कार्यक्रमहरूमा हिँड्नुहुन्छ कि हिँड्नुहुन्न त अहिले अहिले हिँडिरहनु भएको छ
एउटा सायद झुरिया थियो भिरकुटी मण्डपदेव पुस्तक प्रदर्शनी मेलामा गएको थिएँ त्यो बेलामा एउटा माहौल थियो त्यो माहौलमा मैले पनि एउटा गजल वाचन गर्ने मौका पाएको थिएँ र त्यस्तै महफिलमा हाम्रो राधेश्याम लेकाली अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको अध्यक्षले मलाई इन्भाइट गरेर एउटा कार्यक्रममा बोलाउनु भएको थियो त्यो कार्यक्रम पनि मैले दुईवटा कार्यक्रम साहित्यिक कार्यक्रममा मैले आफ्नो चाहिँ अभागे भाग लिने मौका पाएको थिएँ
अब मैले एउटा गजल तपाईँको यो मैले जुन अघि सुरुमा वाचन गरेँ त्यो गजल चाहिँ साङ्गीतिक गजल नै सुनाउन रहर गरेँ किनभने पपुलर गजल पनि हो यो धेरैले मन पराएको धेरैको मुखमुखमा झुन्डेको गजल पनि भएको हुनाले दीपक जङ्गमको सङ्गीत अजर जङ्गमको स्वरमा तपाईँको भूपेन्द्र महतको शब्द जिन्दगीले हिसाब माग्छ घटाऊ भने तिमीलाई बन्दकीमा छ यो मुटु अटाऊ भने
जिन्दगीले हिसाब माग्छ घटाऊ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ घटाऊ भने तिमीलाई बन्धकीमा छ यो मुटु अटाऊ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ के छ सोचेको तर्कै थियो विधानमा के लेखे छ सोचेको तर्कै थियो विधानमा के लेखे छ सोचेको त अर्कै थियो निभेको छु पुस्यालुमा खटौ भने तिमीलाई बन्धकीमा छ यो मुटु हटौ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ स्वार्थले घेरिएछु कि बंधन मा परेको हो स्वार्थले घेरिए छु कि बंधन मा परेको हो आत्माले धिकार छ कि हटाउ भने तिमीलाई बन्धकीमा छयो हटाउ भने तिमीलाई जिन्दगीले हिसाब माग्छ घटाउ भने तिमीलाई बन्धकीमा छयो हटौ भने तिमीलाई जिन्दगीले हिसाबमा छ
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
आगो ताप्नु तिमी कतै म बलि छु भने आगो ताप्नु तिमी कतै म बलि छु भने मुडा ठानी टेक्नु कतै म ढलि छु भने रातमा नित छैन मेरो बातमा तुक छैन रातमा नित छैन मेरो बातमा तुक छैन नखोज्नु है बेहोसीमा म चलिछु भने मुडा ठानी टेक्नु कतै म ढलि छु भने पन्छी एकै जाति काँडा हिँड्ने बाटोबाट पन्छी एकै जाति काँडा हिँड्ने बाटोबाट ननिभाउनु भइगो कतै म जलि छु भने मुढा ठानी टेक्नु कतै म ढलि छु भने विक्षिप्त यो मनले त जेनी गर्न सक्ला विक्षिप्त यो मनले त जेनी गर्न सक्ला नरुनु है कतै रुखमा म फलि छु भने आगो ताप्नु तिमी कतै म बलि छु भने मुढा ठानी टेक्नु कतै म ढलि छु भने गजलकार भूपेन्द्र महतको गजल संग्रह अलिकति जुनदेउभित्र संग्रहित यो गजल वाचन गर्दै तपाईँलाई फेरि मैले बुलबुलमा स्वागत गरेँ आजको बुलबुलमा हामी भूपेन्द्र महतसँग छौँ उहाँ अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएको छ 41-42 सालतिर एसएलसी दिनुभयो त्यति बेलैबाट साहित्यिक चेत उहाँलाई आइसकेको लेख्नुहुन्थ्यो आफ्नो लागि खेसराहरू गर्नुहुन्थ्यो बिस्तारै मेकानिकल इन्जिनियर पढेर नेपाली सेनामा प्रवेश गर्नुभयो क्याप्टेनसम्म पुग्नुभएको थियो समयले त्यस्तै जुरायो उहाँले भर्नुभएको होइन उहाँको सालोले भरिदिनु भएको डिबी परेर उहाँ अमेरिका जानुभयो अहिले 15 वर्ष भयो अमेरिकाको कोलोराडोमा रहँदै आउनुभएको छ र गजल लेख्न थाल्नुभएको 10 वर्ष भयो गजलकारको रूपमा पक्का गजलकारको रूपमा स्थापित भइसक्नुभयो भन्ने कुरा उहाँका साङ्गीतिक गजलहरूले नै पनि बताउँछन् उहाँका सङ्ग्रहहरू पनि प्रकाशित छन् र अहिले पनि टन्नै गजलहरू बोकेर पाण्डुलिपि बोकेर हामीसँग आउनुभएको छ भूपेन्द्रजी तपाईँलाई फेरि स्वागत गरेँ मैले कार्यक्रममा
धन्यवाद
तपाईँले यो 10 वर्षको बिचमा कतिवटा गजल लेख्नुभयो होला
एकिन त छैन मैले गिन्ती गरेको छैन मेरो विचारमा केही नभने 400+ गजल मैले लेखेको छु
होला होइन अनि तपाईँको त्यहाँको बसाइमा नि अब कति तपाईँ यस्तै मान्छे चाहिँ डिबी परेर अमेरिका गएका होलान् गए हो एउटा नेपाली भन्ने पहिचान त छ तर नेपालका अरू परिचित मान्छेहरूसँग जोडिने माध्यम छैन तपाईँलाई चाहिँ साहित्यले गर्दा जोडिदियो गजलले गर्दा
हजुर
यो चिजमा तपाईँको आफ्नो फिलिङ हुन्छ नि भित्र मनले के भन्छ कस्तो भावना आउँछ
यो एउटा सुखद पाटो हो मेरो लागि र म जोडिनु एउटा साहित्य हो अर्को पत्रकारिता पनि छ ख्याल ख्यालमा म पत्रकार भइट बोलेको छु बिआरटी नेपाल .com म आबद्ध छु बिआरटी नेपाल .com हामी अमेरिकाको चाहिँ कोलोराडोबाट सञ्चालित एउटा वेब पत्रिका हो त्यो अमेरिकामा राम्रो यसले एउटा माइलेज पाछ त्यसमा मैले साहित्यिक गतिविधिहरू नेपालबाट जाने स्रष्टाहरूसँग साक्षात्कार गर्ने कुराहरू मतलब त्यो कामहरू चाहिँ मैले गर्ने गर्छु त्यसबाट पनि म अमेरिकाको नेपाली समुदायमा गाँसिएको छु। त्यसपछि मेरो गीत गजल र साहित्य लेखन अन्तर्राष्ट्रिय साहित्य समाजको अर्को पाटो छ, त्यसबाट पनि म गाँसिएको छु। त्यसकारण अमेरिकामा
यो चाहिँ तपाईँको नेपालीसँग जोडिने बाटो भयो। तपाईँको फुल टाइम काम चाहिँ के हो त?
म एउटा मेट्रोनिक्स भन्ने एउटा कम्पनी छ, मल्टिनेसनल कम्पनी, त्यसमा सम बेच्छु। म एउटा के भनौँ साधारण कारिन्दा हुँ।
त्यसरी काम गर्दा एउटा हुन्छ नि छलफलको लागि मात्रै तपाईँले, तपाईँ व्यक्तिको लागि भन्दा पनि मैले समग्र जाने नेपालीहरूको लागि र हामी यहाँ बस्नेहरूको लागि लेसन हुने गरी सोध्न खोजिरहेको, तपाईँले पर्सनली नलिनु होला। एउटा तपाईँ यहाँ हुँदाखेरि आर्मी हुनुहुन्थ्यो क्याप्टन लेभलको, होइन? त्यो भनेको नेपालमा एउटा श्रद्धा गर्न मिल्ने एउटा ओहो राम्रो जागिर रहेछ भन्ने खालको जागिर हो। भनेपछि तपाईँले अहिले शब्द आफैले प्रयोग गर्नुभयो, म श्रम बेच्छु, जहाँ म बसिनँ आखिर श्रम त बेच्नुपर्छ। तपाईँले यो भनिरहँदाखेरि आफूलाई इन्फेरियर फिल गर्नुपर्ने अवस्था हुन्छ?
छैन छैन, त्यो हुँदैन, किनभने श्रम भनेको पूजा हो। अमेरिकामा कहिले पनि तपाईँलाई श्रम अथवा तपाईँको प्रोफेसनसँग ठुलो सानो भन्ने कसैले दृष्टिकोण नै राख्दैन, त्यहाँ समानता हुन्छ। जे काम गर्नुहुन्छ त्यहाँ गर्वले गर्न सक्नुहुन्छ, इज्जतको साथ गर्न सक्नुहुन्छ, र श्रमलाई पूजा भन्ने ठाउँ हो त्यो ठाउँ। त्यसकारण मलाई त्यो आत्मग्लानी हुने अथवा म सानो पोस्टमा थिएँ ठुलो पोस्टमा छु त्यो त्यस्तो केही कुराले मलाई
नचाहँदा नचाहँदै पुग्नु भएको थियो नि अमेरिका।
हजुर,
कुन जीवन सुखी त यो कि पहिलाकै ठिक थियो जस्तो लाग्छ? त्यही बाटो हिँड्नु पाएको भए अहिले म कहाँ पुग्थेँ होला, मेरो साथीहरू कहाँ कहाँ पुगे होला जस्तो लाग्छ कि लाग्दैन?
सिक्काको दुईवटा पाटो हो, अब त कसरी हेरिन्छ भन्ने कुरा हो। मेरो साथीहरू मेरो मलाई उहाँ भेट्नु पनि आउनु भएको छ, भेट्नुहुन्छ, तैँले मस्ती गरेछ भन्नुहुन्छ, म अहिले उहाँको जिन्दगीहरू यहाँ हेरेको छु, मैले उहाँलाई मस्ती गरेछस् भन्छु, अब त्यो हेराइको पाटो हो।
भनेपछि मान्छेले जोसँग आफूसँग जे छैन त्यही चिजलाई
बढी महत्त्व दिन्छ, एकदम त्यसलाई महत्त्व दिने हाम्रो प्रचलन छ।
त्यसपछि अब 15 वर्ष त्यहाँ बसिसकेर नागरिक भइसकेको एउटा नेपालीको हैसियतले अरू नेपालीहरू यहाँबाट चाहिँ डिबी परेर जान खोज्नुभयो भने, अब जागिर नभएको खाली बस्नुभएको मान्छेहरू अथवा आर्थिक अवस्था न्यून छ भने आर्थिक अवस्था बढाउनको लागि त्यहाँ जान खोज्नु ठिकै हो, अरू जान खोज्नुभयो भने तपाईँ के भन्नुहुन्छ, के सुझाव दिनुहुन्छ, जानुहोस् कि नजानुहोस्?
यो मान्छेको नितान्त व्यक्तिगत कुरा हो। मैले त के भने कस्तो छ भनेर मैले त्यसको एउटा रूपरेखा के छ, मैले के भोगिरहेको छु, मैले के देखाएको छु, त्यो कुरा भनिदिने मात्र हो। निर्णय गर्ने फैसला गर्ने त्यो खुद व्यक्तिको आफ्नो नितान्त व्यक्तिगत कुरा भइहाल्यो। कति कुराहरू नेपालमा राम्रो छ, जस्तो आत्मीयता, सामाजिक हार्दिकता, होइन, यो नेपालमा राम्रो छ। तर ल एन्ड अर्डर साँच्चीकै हेर्नुहुन्छ भने, जस्तो हामीले भन्छौँ नि राम राज्य भनेर, अमेरिकामा राम राज्य छ, म त्यसरी भन्छु। मेरो घर गाडी मृगहरू अहिले पनि उफ्रिँदै खेल्दै आउँछन्। कसैले हामी गाडी चलाउँदाखेरि अगाडिदेखि रोकेर त्यो गएपछि मात्रै उठ्छौँ। नागरिकलाई चाहे जुनसुकै देशको नागरिक होस् जोसुकै होस्, नागरिकलाई पहिलो प्राथमिकतामा राखिन्छ। जनावर लिभिङ क्रिएचर सबैलाई चाहिँ एकदम ठुलो स्थान दिइन्छ, ठुलो सानो भन्ने भेदभाव छैन। तपाईँ मल्टिमिलायनर हुनुहोस् अथवा एउटा साधारण साधारण एउटा ग्रास लेभलको मान्छे हुनुहोस्, भोग्ने जिन्दगी लगभग उस्तै हो। ठुलोले बिएमडब्ल्यु अथवा ठुल्ठुलो कार चला, ठुल्ठुलो एसआरएम भएको घर बस्ला, घरमा बस्ला, तर बेसिक निडको कुराहरू, एयर कन्डिसनका कुरा हो, त्यो मान्छेले भोग्नुपर्ने बेसिक कुराहरू एउटै हुन्छ। त्यहाँ लगभग सबैले एउटै जिन्दगी बाँचेको हुन्छ। समानताको उदाहरण दिने हो भने अमेरिकामा छ। त्यसकारण अब तपाईँ कसरी हेर्नुहुन्छ, तपाईँको सोच के हो, तपाईँको विचार के हो, तपाईँ कुन कुरामा रमाउनुहुन्छ, त्यसले जसलाई चाहिँ दिशानिर्देश
राम्रो गरी बुझाइदिनु भयो। मैले सोधेको प्रश्नको उत्तर आयो। एउटा गजल अब फेरि सुनाऊ न, त्यसपछि म फेरि कुराकानीलाई जोड्छु।
अब एउटा फेरि यो मेरो रेकर्डेड अहिले भइसकेको छ, हामी आउने एल्बममा छ, हुनेछ, त्यसलाई चाहिँ नै म वाचन गर्छु। अहिले उमेरको चस्मा बिर्सिया छु, त्यही भएर पढ्दाखेरि अलि अक्षर थमिलिएर आएको अवस्था छ, माफ गर्नुहोला, तर कोसिस गर्छु। कहाँ पाइन्छ सास फेर्न आकाश मिचिएको सहरमा, नभेटिन्छन् मान्छेहरू नै भिडले किचिएको सहरमा, के अर्थ मन्दिर मूर्तिको आस्था नै हराएपछि, लिलाम हुन्छ भन्छन् धर्मै मूर्तिले थिचिएको सहरमा, कहाँ पाइन्छ सास फेर्न आकाश मिचिएको सहरमा, माया रङ्ग देखाउँछ खुसी बेच, माया रङ्ग देखाउँछ खुसी पनि बेच बिखन हुन्छ, मुटु हुन्न पैसासँग मानवता खिचिएको सहरमा, कहाँ पाइन्छ सास फेर्न आकाश मिचिएको सहरमा, मौन मौन आँखाहरू, न त देख्छ भोका नाङ्गाहरू, न त छ मुटु पैसासँग सद्भाव खिचिएको सहरमा, कहाँ पाइन्छ सास फेर्न आकाश मिचिएको सहरमा, नभेटिन्छन् मान्छेहरू भिडले थिचिएको सहरमा।
म फेरि कुराकानीको क्रम तपाईँको प्रवास बसाइसँगै जोड्छु। तपाईँहरूले उता बसिसकेपछि तपाईँ जस्तै तपाईँहरू सबैले नेपाललाई नेपालीलाई कसरी हेल्प गर्न सक्छु जस्तो लाग्छ, अथवा गरिरहनु पनि भएको छ कि कुनै तरिकाबाट?
मनमा जो मान्छेको मनमा नेपाल हुन्छ, त्यो भूगोलको जुनसुकै कुनामा होस्, उसले नेपाल भोग्न सक्छ, नेपाललाई चिन्न सक्छ, छाम्न सक्छ, स्पर्श गर्न सक्छ, त्यसमा दुई मत छैन। म अमेरिकामा छु, मैले भने नि मान्छेले कम्मल हुन्छ, कोही चुरोड खान्छ, कोही के गर्छ, मैले त्यो खर्चलाई कटौती गरेर सङ्गीतमा सिर्जनामा केही खर्च लगानी गरेको छु। अर्को मैले मेरो जन्मस्थानमा मैले एउटा स्कुल सञ्चालन गरेको छु र स्कुलको उद्देश्य मैले त्यसमा नाफा कमाउनेन, मैले सार्वजनिक रूपमा भनेको छु, थोरै इम्पोर्टबाट राम्रो इम्पोर्ट आओस् भन्ने हिसाबले एउटा सामुदायिक भावनाले मैले स्कुल सञ्चालन गरेको छु। त्यस्तै धेरै नेपालीहरूले विदेशमा बसेका नेपालीहरूले नेपालको लागि सोच्नु भएको छ।
तपाईँको तर्फबाट त्यो भयो भने अरूले पनि त्यसरी गर्नुभएको होला।
अस्तिको महाभूकम्पकै कुरा गर्नुहुन्छ भने संयोगले म यहीँ थिएँ, त्यो बेलामा मैले र मेरो मलाई चिन्ने साथीहरूले मलाई उहाँबाट पैसा पठाएर मैले यहाँ केही राहतको काम पनि गर्न सकेको थिएँ। सायद नेपालमा भए मैले त्यो हैसियत त्यो मैले गर्न सक्दिनँ, मन भए पनि गर्न सकिन्थेन। त्यसकारण विदेशमा बस्दैमा नेपालबाट अशुद्ध हुने, नेपाललाई माया गर्न नसकिने, सेवा गर्न सकिने भन्ने कुरा छ, नितान्त गलत कुरा हो।
अर्को गजल पनि सुनाउनुहोस् न फेरि।
अब एउटा अलिकति ट्रेजेडिक खालको गजल भन्छु। छाती जल्यो भन्छौ रे आगो त यता नै बलेको छ, घाइते तिमी मात्र कहाँ गोली त यता नै चलेको छ, न निदाउँछन् यादहरू न शान्त छन् मनका छालहरू, शिथिल छ उमङ्ग यो कता कता मेरो नूर ढलेको छ, छाती जल्यो भन्छौ अरे गोली त यता नै चलेको छ, बसन्तको आगमन भो भएन तिम्रो मनको बस्तीमा, बसन्तको आगमन भो भएन तिम्रो मनको बस्तीमा, बाँकी केही छैन यहाँ मेरो त हरियाम जलेको छ, छाती जल्यो भन्छौ अरे गोली त यता नै चलेको छ, बीच बाटो छाडिदियो गन्तव्य खोजो कथा, अब त लाग्छ मलाई मेरै छायाले नै छलेको छ, छाती जल्यो भन्छौ अरे आगो त यता नै बलेको छ, घाइते तिमी मात्र कहाँ गोली त यता नै चलेको छ।
तपाईँको मैले यो पुस्तक पनि सरसर्ती हेरेँ, यो अलिकति जुन देऊ अहिले भर्खर ट्रेजेडिक गजल भनेर तपाईँले वाचन गरिसकेपछि मलाई लागेको कुरा, यसभित्र पनि त्यस्ता वियोगका गजलहरू अथवा यसो कसैलाई नपाएको जस्तो कुराहरू आएको जस्तो लाग्यो, उमेरमा त्यस्तो केही थियो?
होइन, खास म अरूलाई सुन्छु, अरूको भावनामा बस्छु, तपाईँकै बुलबुल कार्यक्रम सुनेर पनि त्यसबाट थिम लिएर पनि मैले तपाईँहरूलाई पैँचो बराखेर पनि मैले गजल लेखेको छु। त्यस कारण गजल लेख्नलाई मेरै
आफ्नै अनुभूति हुनुपर्छ भन्ने छैन
छैन म अरूलाई
आफ्नो अहिले अब श्रीमती छोराछोरीहरूले के भन्लान् भनेर भन्न लुकाउनु त भएको
होइन होइन, म खुल्ला किताब हो, मेरो श्रीमती छोराछोरी मेरो वरपर इष्टमित्र सबैले मलाई म कस्तो सबैलाई थाहा छ।
परिवारभित्र चाहिँ साहित्यमा कोही हुनुहुन्छ कि हुनुहुन्न?
मेरो दाई केशर महत, उहाँ पनि केही उहाँको रचनाहरू पनि रेकर्डेड भएको छ, उहाँ पनि केटी कथाहरू सेनामा, उहाँ पनि सेनामा हुनुहुन्थ्यो, लेख्नुभन्थ्यो, उहाँ हुनुहुन्छ। खास अरू खासै त्यस्तो उल्लेख गर्नुपर्ने पात्रहरू छैन।
अहिले तपाईँ नेपाल आउनुभएको चाहिँ यसो अब आफ्नो देश घुमेर आउनु भन्ने मात्रै हिसाबले हो कि केही उद्देश्य पनि लिएर आउनु भएको थियो?
होइन, खास त पहिला सुरुमा भन्नुपर्दा मेरो आमाको स्वास्थ्य अनुकूल भएर आएको हो, एकदम यो मेन चाहिँ नि कुरा यो हो। दोस्रो चाहिँ नि यही बेला मेरो अहिले मनोभाव भन्ने एउटा गीती एल्बम निस्केको छ, गजलको एल्बम, त्यसलाई अलिकति बेलेको खण्डमा प्रमोसन गर्छु भनेर पनि आएको हो। त्यसपछि अब अरू त बाई प्रडक्ट भए जस्तो,
अब अर्को पटक आउँदाखेरि पनि फेरि त्यस्तै खालको साहित्यिक साङ्गीतिक कार्यक्रमहरू छोड्दैनन्?
आएको बेलामा यहाँहरू जस्तो मैले श्रद्धा गर्ने मान्छेहरूले साथ दिनुभयो भने पक्कै त्यसरी भन्छ।
फेरि अर्को एउटा सुनाउनु भूपेन्द्रजी गजल।
हजुर, एउटा फेरि मैले भने, अब त चित्त बुझ्यो होला मेरो सारा खुसी खुसी, चित्त नबुझे बाल्नु अझै आगो सरी ठोसी ठोसी, खेल थिएन झेल थिएन मनै देखि दिए थिए मुटु, मुटु चिन्ने तिमी थियो फेरि मनै भए दोषी, अब त चित्त बोल्यो होला मेरो सारा खुसी खुसी लुट्यौ तिमीले छुट्यौ तिमीले विचित्त छ हाल मेरो लुट्यौ तिमीले छुट्यौ तिमीले विचित्त छ हाल मेरो अविरल बक्सन आँखाभरि बनेर कर्णाली र कोशी अब त चित्त बुझ्यो होला मेरो सारा खुसी खुसी रित्यायो किन सिद्धायो किन मेरा जिउँदा रहरहरू रित्यायो किन सिद्धायो किन मेरा जिउँदा रहरहरू सोद्धिन अब जे होस् प्यारो मलाई मेरो बेहोसी अब त चित्त बुझ्यो होला मेरो सारा खुसी खुसी चित्त नबुझे बाल्नु अझै आगो सरी ठोसी ठोसी आगो सरी ठोसी ठोसी
तपाईँको गजल लेखेर यति धेरै गजलहरू अब कतै सोसियल साइटमा राख्नुभयो होला मञ्चहरूमा उ गर्नुभयो होला प्रस्तुत गर्नुभयो होला होइन नेपाल आउँदा पनि यसरी सुनाइरहनु भएको छ तपाईँको एकदमै धेरै प्रशंसा गर्ने कोही फ्यानहरू हुनुहुन्छ कस्तो केही प्रशंसा गर्नुभएको छ
होइन यो अजीब दास्ताय हुने जस्तो हुँदो रहेछ मलाई थाहा थिएन अहिले मेरो साङ्गीतिक चलहरू सुनेर मलाई जस्तो महफिलमा जाँदाखेरि मेरो नामबाट मलाई धेरैले चिन्नुभयो अस्ति विमोचन कार्यक्रममा जाँदा पनि एकजना गजल प्रेमी उहाँले तपाईँको गजलको म फ्यान हो भनेर मलाई भेट्न आउनुभयो एकजना गजलै लेख्ने उहाँले राम्रो लेख्नुहुन्छ अमी पौडेल नाम मैले उहाँको लिएँ उहाँले पनि मलाई भेट्नलाई अस्ति हाम्रो एउटा साङ्गीतिक गजलको रेकर्ड थियो स्टुडियोसम्म धाउनु भएर मलाई भेट्न आउनुभयो यस्ता कुराहरू हुँदो रहेछन् यो कुरा चाहिँ मैले अहिले अनुभव गर्दैछु
कस्तो अनुभव हुन्छ त्यसो भन्दाखेरि झन् आफूलाई ऊर्जाहरू बढे जस्तो लाग्छ
सायद म पनि केही पहिला ख्याल ख्यालमा लेखेँ जस्तो लाग्थ्यो अहिले लाग्छ सायद म पनि केही लेख्दो रहेछु कि त्यहाँसम्म चाहिँ पुगेछु
अब एउटा प्रश्न मलाई सोध्नु अघिदेखि खुसखुस भइरहेको छ त्यो एउटा सोधेपछि हामी लगभग अन्तिम चरणमा आउँछौँ होला होइन सचिन्द्रजी अब त्यहाँ चाहिँ तपाईँहरू भन्नु बस्नुभएको छ अब नेपाललाई गर्न सक्ने सहयोगको प्रसङ्ग अघि उठ्न चाहिँ उठिहाल्यो अरू नेपालीहरू पनि त्यहाँ आउने क्रममा नयाँ मान्छेहरूलाई तपाईँहरूले हेल्प गर्ने गाइड गर्ने केही ठाउँहरू रहन्छन्
कोही मान्छे हामी गर्छौँ हाम्रा सामाजिक संस्थाहरू पनि छन् त्यसको लागि आबद्ध र कोही मान्छे व्यक्तिगत रूपमा यहाँबाट अमेरिका जान चाहन्छ भने म तपाईँको यो लोकप्रिय सार्वजनिक रेडियोबाट भन्न चाहन्छु मलाई फेसबुकमा भूपेन्द्र महत भनेर खोज्न सक्नुहुन्छ र कोलोराडोमा आउनुहुन्छ र मैले तपाईँलाई केही सेवा गर्नुपर्छ भने म मन वचन कर्मले
तपाईँको काम नबिगारिकन गर्ने सहयोगमा म
जहिले पनि मैले गरेको पनि छु धेरैले गरेको पनि छु गर्नलाई कटिबद्ध पनि छु र धेरै साथीहरूले गर्नुहुन्छ अब सबैले त म भन्न सक्दिनँ धेरैले गर्नुहुन्छ
अब एउटा गजल सुनौ त्यस पछाडि हामी लगभग विदा माग्छौँ
आउने नै भयो धुवा त भुसमा आगो छिरेपछि जति डाँटाहरू हुन्छ मन आफैसित घिरेपछि सबै रातो गुराँस हुन्न सबै फुलमा सुवास हुन्न के भनौँ र गुलाब छोडी पलास टिपी भिरेपछि आउने नै भयो धुवा त भुसमा आगो छिरेपछि तिमी दुख्दा मनी दुख्थे तिमी हाँस्दा हाँसे मनी दुखाएर हाँस्न सिक्यो मन अन्तै फिरेपछि आउने नै भयो धुवा त भुसमा आगो छिरेपछि मुटु बोकी पत्थर पनि माया गर्छु भन्दा रहेछन् कस्तो माया थाहा थिएन थाबो मुटु चिरेपछि आउने नै भयो धुवा त भुसमा आगो छिरेपछि जति ढाकट रुन्छ मन त आफैसित गिरेपछि
गजलहरू अरू पनि सुन्न मन थियो तपाईँको अब धेरै गजलहरू छन् सबै सुनेर त अहिले साध्य पनि छैन तपाईँको यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई सम्पर्क गर्न खोज्नुभयो भने फेसबुकमा खोज्न सक्यो भन्नुभयो
हजुर मैले भनिसकेँ भूपेन्द्र महत अब अमेरिकाको नम्बर माग्नुहुन्छ भने 720-771-3050
त्यो नम्बरमा तपाईँलाई
सम्पर्क गर्न सकिन्छ
हस् भूपेन्द्रजी अब नेपाल आउनुभएको बेलामा हामीलाई यति समय दिएर बुलबुलमा आफ्ना गजल राख्नुभयो विशेष त अझ रोचक कुराकानी पनि राखिदिनु भयो धेरै धेरै धन्यवाद तपाईँलाई
तपाईँलाई म पहिल्यै नलाटिकन भन्दाखेरि तपाईँले धेरै सुनेको र भेट्न चाहेको व्यक्तित्व हो आज मेरो सामु हुनुहुन्छ यो पनि मेरो अभागै हो मैले श्रोताहरू सामक्ष मैले मेरो भावना साटेँ तपाईँको लोकप्रिय त्यसमा पनि बुलबुल मेरो सर्वप्रिय कार्यक्रममा मलाई बोलाएर जो स्थान दिनुभयो यसको लागि मुरै धन्यवाद भन्दै हार्दिक नमन गर्न चाहन्छु
हवस् त गजलकार भूपेन्द्र महत सँगसँगै उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल पनि अर्को सातासम्मको लागि विदा माग्दैछौँ जाँदा जाँदै भूपेन्द्र महतकै अलिकति जुन देऊ गजल सङ्ग्रहभित्र सङ्ग्रहित एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौँ पुराना ती पलहरू दोहोर्याउन पाए फेरि पुराना ती पलहरू दोर्याउन पाए फेरि तिमीसँगै हुने भाग्य कुराउन पाए फेरि ढुङ्गालाई नि देव भन्थे माथ टेक्थे मूर्तिको नि ढुङ्गालाई नि देव भन्थे माथ टेक्थे मूर्तिको नि दुःख सुख सँगै सँगै डोर्याउन पाए फेरि तिमीसँगै हुने भाग्य कुराउन पाए फेरि बदमास छ मन झन्झन बदमास हुन्थे अझै बदमास छ मन झन्झन बदमास हुन्थे अझै तिम्रा मन अलिकति चोराउन पाए फेरि तिमीसँगै हुने भाग्य कोराउन पाए फेरि उकाली र ओह्राली त अझै आउला कति कति उकाली र ओह्राली त अझै आउला कति कति भाग्य फुल्थ्यो पथको ढुङ्गा फोराउन पाए फेरि पुराना ती पलहरू दोहोऱ्याउन पाए फेरि तिमीसँगै हुने भाग्य कोराउन पाए फेरि
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति